الحمد لله الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ألم تر كيف فعل ربك بأصحاب الفيل ألم يجعل كيدهم في تضليل وأرسل عليهم طيرا أبابيل ترميهم بحجارة من سجيل فجعلهم كعصف مأكول صدق الله مولانا العظيم. اللہ سبحانہ و تعالی اپنے نبیوں کو رسولوں کو کچھ ایسی چیزیں دیتے ہیں جس سے دنیا کے لوگ ان کو نبی اور رسول ماننے کے اوپر مجبور ہو جاتے ہیں. کوئی ایسی نشانی، کوئی ایسی چمتکار کی چیز اللہ نبی کو رسول کو عطا فرماتے ہیں. چمتکار اس کو ہم عربی میں معجزے کے لفظ سے بھی تعبیر کرتے ہیں، یعنی اس دنیا میں ابھی ظاہر میں جو کچھ ہو رہا ہے، جو کچھ چل رہا ہے، اس سے بالکل الگ کوئی نئی چیز ہو جائے تو اس کو معجزہ کہتے ہیں، چمتکار کہتے ہیں. نبی کی مبارک زندگی میں، نبی کے ہاتھ پر اللہ جو چمتکار کی چیز دکھاتے ہیں، نئی چیز دکھاتے ہیں، اس کو معجزہ کہتے ہیں. ہمارے حضرت نبی کریم صلی اللہ علیہ وسلم کو اللہ تعالی نے ایک عجیب چمتکار معجزہ دوسرا بھی عطا فرمایا کہ آپ کی پیدائش سے پہلے، آپ کے دنیا میں آنے سے پہلے کچھ ایسی چمتکار کی چیز ہوئی کہ جس کو دیکھ کر کے دنیا ماننے پر مجبور ہو جاوے کہ اب دنیا میں کوئی بڑے آدمی کی پیدائش ہونے والی ہے. حضرت نبی کریم صلی اللہ علیہ وسلم کی پیدائش مبارک سے پہلے دنیا میں کچھ عجیب عجیب چمتکارک چیزیں ہوئی اس کو عربی میں ارحاس بولتے ہیں. ایسی چیزیں دنیا کے لوگوں کو دیکھنے کو ملی کہ دنیا کے لوگ ماننے پر مجبور ہو جاوے کہ اب دنیا میں کوئی بڑی شخصیت پیدا ہونے والی ہے. حضرت نبی کریم صلی اللہ علیہ وسلم کی مبارک پیدائش سے 50 یا 55 دن پہلے دنیا میں ایک عجیب قصہ ہو گیا ہے جس کو اللہ نے یہ سورت میں بیان فرمایا ہے، جس کو ہم سورت الفیل کہتے ہیں. 30ویں سپارے کی یہ سورت ہے، چھوٹی سورت ہے، ہم نماز میں بھی پڑھتے رہتے ہیں. اس میں ایک عجیب قصہ اللہ نے بیان فرمایا جو بالکل حضور کی پیدائش سے پہلے پہلے دنیا میں عجیب قصہ ہو گیا. مکہ عرب میں آتا ہے، عربستان میں آتا ہے، اور عربستان کے بازو میں ایک دوسری کنٹری ہے جس کو یمن کہا جاتا ہے، اور یمن کی راجدھانی اور کیپیٹل صنعاء ہے. صنعاء اس زمانے میں وہاں عیسائی لوگوں کی گورنمنٹ ہی سرکار تھی یمن میں. عیسائی بادشاہ ایک ابراہا نام کا تھا، یہ گورنر تھا، اور اصل حبشہ ایتھوپیا کے بادشاہ کی حکومت تھی، اور ابراہا بادشاہ کو یمن کا گورنر بنایا تھا. لیکن وہ گورنر اتنے پاور میں رہتا تھا کہ بادشاہ سے کچھ بغاوت کر لی، کچھ دادا گیری کر لی، اور اپنی سرکار یمن میں بنا لی. نبی کریم صلی اللہ علیہ وسلم کی مبارک پیدائش سے پہلے دنیا بھر سے لوگ حج کرنے جاتے تھے. حج تو بہت صدیوں سے ہو رہا ہے، کافر لوگ بھی حج کرنے آتے تھے، مشرک لوگ بھی حج کرنے آتے تھے، اور ان کے حج کے اندر کچھ غلط کام بھی وہ لوگ کرتے تھے. یمن کے عیسائی بادشاہ کو دل میں جلن یہ ہوئی کہ سب لوگ مکہ جاتے ہیں، کعبہ کا حج کرتے ہیں، لہذا لوگوں کو ڈائیورٹ کرنا چاہیے، ان کو یہاں یمن میں بلانا چاہیے کہ لوگ مکہ نہیں جاوے، یمن آوے. تو انہوں نے یمن کے اندر ایک عالی شان چرچ بنایا، بہت بڑا چرچ بنایا، جس کے اندر سونا، چاندی، ہیرے، موتی، بہت ساری قیمتی قیمتی چیزیں اس میں لگائی، اس چرچ میں. اور ناپاک مقصد یہ تھا کہ لوگ مکہ نہ جاوے اور یمن آوے، کعبہ نہ جاوے اور ان کے یمن سنا کے چرچ پر آوے. یہ ان کا ایک ناپاک اور گندا مقصد تھا. حالانکہ کعبہ شریف تو پتھر سے بنی ہوئی ایک بلڈنگ ہے، ایک عمارت ہے، پتھر سے بنائی گئی ہے، اس کے اندر کوئی سونے کی اینٹ نہیں ہے، چاندی کی اینٹ نہیں ہے، پتھر کی دیوار بنی ہوئی ہے، سیدھا سمپل کعبہ. اس زمانے کے اندر بھی بالکل سمپل سادہ تھا. اور ان عیسائیوں نے یمن کی کیپیٹل صنعاء میں جو چرچ بنایا وہ بہت عالیشان بنایا، لوگوں کو ڈائیورٹ کرنے کے لیے. لیکن ایک بات ہمیشہ ذہن میں رکھنا، جس میں حقیقت ہوتی ہے، سچائی ہوتی ہے، दुनिया की कोई बनावटी चीज उसका मुकाबला नहीं कर सकती, उसके सामने नहीं आ सकती। आज भी काबा शरीफ मस्जिद हराम की नकल दुनिया में कोई उतार लेवे दूसरी जगह पर, तो किसी के दिल में भी उसकी इज्जत वो नहीं आ सकती जो काबा की इज्जत है। कि असली काबा तो मक्का में है, भले वो पत्थर का हो के ईंट का हो के मिट्टी का हो, काबा मक्का में, वो अल्लाह का घर। फिर दुनिया में कोई आदमी दूसरी जगह पर सोने का काबा भी बना डाले तो अभी वो काबा को इज्जत नहीं मिल सकती जो मक्का के काबा को है। तो हमेशा असली चीज में बरकत है, हकीकत में खैर है, और बनावटी चीज के अंदर बरकत नहीं हुआ करती। तो यमन में इन्होंने चर्च तो बनाया लेकिन वो काबा का मुकाबला कहां कर सकता था। दूसरा एक नापाक मकसद ये था कि लोगों को यमन बुलावे, चर्च दिखलावे और ईसाईज्म, ईसाई मजहब, ईसाई धर्म को फैलाना वो चाहते थे कि लोगों को ईसाई बनावे और ईसाई धर्म, ईसाई रिलीजन, मजहब फैले, ये इनका दूसरा नापाक मकसद था। तीसरा गंदा मकसद ये था कि अरबों का जो बिजनेस था, जो गुज़िश्ता मजलिस में आपको बतलाया था कि मक्का के लोग बिजनेस में भी बड़े एक्सपर्ट थे, बड़े माहिर थे, तो मक्का वालों का, अरब वालों का जो बिजनेस था जो मक्का के अंदर था, उस बिजनेस के ऊपर भी ये लोग कब्जा करना चाहते थे यमन वाले। ये सब उनके नापाक प्लान थे, गंदे इरादे थे, इसलिए उन्होंने यमन के अंदर शानदार गोल्डन, सिल्वर, डायमंड वगैरह लगा करके चर्च बनाया। अब अरब के अंदर एक खानदान है, कबीले बनू किनाना, उनको भी पता चला, सबको पता चला कि काबा के कंपेयर में, काबा के मुकाबले में इन्होंने यमन में चर्च बनाया, तो उसको बहुत गुस्सा आया अरबी लोगों को कि अरब में मक्का में काबा है उसकी कंपेयर में इन लोगों ने यमन में चर्च बनाया। तो अरबी की नानी आदमी यमन गया और उनके चर्च के अंदर जाकर के पेशाब पाखाना कर दिया उसने, उसको रात को छुप करके गंदा कर डाला और करीब में आग लगाई कुछ जलाने के लिए, तो चर्च में आग भी लग गई। और बास तारीख की किताबों से पता चलता है कि वो यमन के अबरहा बादशाह ने खुद एक गंदी प्लानिंग की थी, और गंदी प्लानिंग इसलिए की कि खुद उसने आग लगवाई चर्च में, खुद उसने अपने चर्च को गंदा किया और नाम अरबी आदमी का ले लेवे ताकि अरब के ऊपर मक्का पर, काबा पर अटैक करने का बहाना मिल जावे। अटैक करने के लिए कोई बहाना चाहिए, तो उसने अपने आदमी से गंदा काम कराया और नाम ले लिया कि अरब के अरबी लोगों ने आकर चर्च में पेशाब पाखाना किया, अरबी लोगों ने आके आग लगा दी ताकि मक्का पर अटैक करने का इनको बहाना मिल जावे। ये बहुत गंदी पॉलिटिक है, गंदा राजकारण है जो पुराने जमाने से दुनिया में चला आ रहा है कि लोग करे कोई और नाम किसी दूसरे का आवे, करे कोई और इल्जाम दूसरे पर डाल दे रहे। ये गंदी नापाक पॉलिटिक दुनिया में पुराने जमाने से चल रही है। तो यमन के उस चर्च में आग लगी, गंदगी हो गई, तो यमन के गवर्नर अबरहा बादशाह ने कसम खाई कि मक्का पर मैं अटैक करूंगा, मक्का पर हमला करूंगा और काबा शरीफ को मैं तोड़ डालूंगा। ये उसने कसम खाई। कितनी गंदी नापाक कसम खाई काबा तोड़ने की। तो वो 60,000 सिपाही की मिलिट्री और लश्कर लेकर के मक्का की तरफ चला। 60,000 की मिलिट्री लेकर के, 60,000 का लश्कर लेकर के मक्का की तरफ चला और 13 बड़े बड़े हाथी लिए थे, 13 हाथी। उस वक्त काबा शरीफ में 8 पिलर थे, खंबे थे। तो उस जालिम ने नापाक प्लान ये बनाया था कि 8 पिलर है, हर पिलर के साथ एक हाथी को मैं बांधूंगा और फिर हाथी को मैं चलाऊंगा, भगाऊंगा, तो हाथी 8 पिलर तोड़ डालेंगे और पूरा काबा टूटकर जमीन पर आ जाएगा। यह उस जालिम का नापाक और गंदा प्लान था। तो 60,000 की मिलिट्री, 13 हाथी को लेकर अब रहा बादशाह जालिम मक्का के ऊपर अटैक करने के लिए आया। और उसने मक्का के काबा के जो मुतवल्ली थे, कुरेश खानदान के लोग और मेरे और आपके प्यारे आका हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के दादा जान अब्दुल मुत्तलिब, जो काबा के उस वक्त के सबसे बड़े मुतवल्ली थे, काबा कमेटी के चीफ और प्रेसिडेंट है, तो अबरहा जालिम ने कहलवाया, मैसेज भेजा कि हम मक्का वालों के साथ, अरबों के साथ लड़ने नहीं आ रहे हैं, हम तो सिर्फ काबा तोड़ने के लिए आ रहे हैं, बस हम काबा तोड़ के चले जाएंगे, तुम डिफेंस करने मत आना, मुकाबला करने मत आना, बचाने मत आना, हम तोड़ के अपना काम करके निकल जाएंगे। ये उसने कहलवा दिया साफ साफ लफ्जों में। और इतना बड़ा लश्कर लेकर के मक्का के करीब आया और मक्का के करीब में जंगल में उसने पड़ाव डाला, वहां रुक गया कि कल अटैक करेंगे, परसों अटैक करेंगे, पूरी तैयारी करो। अब वहां मक्का वालों के ऊंट थे, जंगल में चरते थे, तो उसने दादा अब्दुल मुत्तलिब के 200 ऊंट पकड़ लिए अबरहा जालिम ने। दादा अब्दुल मुत्तलिब को खबर लगी कि जालिम ने जो है मेरे 200 ऊंट भी पकड़ लिए और वो मक्का पर, काबा पर अटैक करने के लिए आ रहा है। तो दादा अब्दुल मुत्तलिब उसको मिलने के लिए गए और कुरेश खानदान के दूसरे भी कुछ वडील, जिम्मेदार लोगों को भी लेकर के दादा गए। पूरे कुरेशी लोग परेशान थे, क्या होगा क्या होगा क्या होगा, इतना बड़ा लश्कर मक्का पर अटैक करने आ रहा है, हम डिफेंस नहीं कर सकते। अरे इतना बड़ा लश्कर था, इतना पावरफुल लश्कर था कि सिर्फ मक्का वाले नहीं, पूरे अरब के लोग मिलकर भी अगर डिफेंस करना चाहते तो मुकाबला नहीं कर सकते थे, इतना बड़ा अबरहा जालिम बादशाह का लश्कर था। दादा अब्दुल मुत्तलिब गए, जाने से पहले कुरेश के लोग जो घबरा रहे थे, कुरेश खानदान के लोग, तो दादा अब्दुल मुत्तलिब ने कहा सब लोग मक्का छोड़ के पहाड़ों पे चले जाओ, लश्कर आ रहा है, जान बचाने के लिए पहाड़ों पे चले जाओ, इंशाल्लाह कुछ नहीं होगा, घबराओ मत, अल्लाह का घर है, अल्लाह हिफाजत करेंगे, तुम लोग चले जाओ पहाड़ों पर। उसके बाद दादा अब्दुल मुत्तलिब वो जालिम अबरहा बादशाह को मिलने गए। वो अबरहा को पता चला कि दादा अब्दुल मुत्तलिब आ रहे हैं। अल्लाह ताला ने दादा अब्दुल मुत्तलिब को जबरदस्त पर्सनालिटी दी थी, इसलिए कि मेरे और आपके प्यारे आका हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का नूर मुबारक अभी दादा अब्दुल मुत्तलिब में था। अभी दादा अब्दुल मुत्तलिब में से वो नूर हुजूर के अब्बा अब्दुल्ला में आना था, پھر حضرت عبداللہ کے ذریعے دنیا میں آنا تھا. تو دادا عبد المطلب کی پرسنالٹی بہت بھاری تھی, بہت خوبصورت تھے اور بڑے زوردار آدمی تھے. دادا عبد المطلب گئے تو ابرہہ بادشاہ نے اچھا ویلکم کیا, اچھا سواگت کیا, اچھا استقبال کیا. اس کا جو تخت ہوتا ہے وہ تخت سے نیچے اتر گیا, دادا عبد المطلب کو بازو میں بٹھایا اور اچھی طرح بہت رسپیکٹ سے ادب سے وہ ظالم بادشاہ دادا عبد المطلب سے بات کرنے لگا. بولو عبد المطلب کیوں آئے؟ تو کہا سنا کہ تو نے میرے 200 اونٹ لے لیے ہیں, اس کو چھوڑانے کے لیے آیا. تو ابرہہ بادشاہ کو بہت تعجب ہوا کہ اتنے بڑے آدمی عبد المطلب اور خالی اونٹ چھوڑانے کے لیے آئے, اونٹ کی بات کرنے آئے. تو ابرہہ ظالم بادشاہ دادا عبد المطلب کو کہتا ہے, عبد المطلب میں نے تو تمہاری بہت تعریف سنی تھی کہ تم بہت بڑے آدمی ہو, تمہاری پرسنالٹی بھی اتنی بڑی ہے. تم کو معلوم ہے میں کعبہ پر اٹیک کرنے آیا ہوں, تم کعبہ کے متولی ہو, تم تو کعبہ کی کچھ بات ہی نہیں کرتے میرے ساتھ, تم تو اپنے اونٹ کی بات کرتے ہو. تو دادا عبد المطلب نے کتنا اچھا جواب دیا, کہنے لگے ابرہہ وہ 200 اونٹ میرے ہیں, اسی لیے میں اس کی بات کرنے آیا ہوں. کعبہ کعبہ کے مالک کا ہے, وہ اپنے گھر کی حفاظت کر لیں گے, مجھے اس کی کوئی فکر نہیں. رب الکعبہ کعبہ کی حفاظت کریں گے, کعبہ اللہ کا ہے, اللہ اپنے گھر کی حفاظت کریں گے, میں تو اپنے اونٹ کو چھڑانے کے لیے آیا ہوں. تو ابرہہ کو بہت تعجب ہوا, اس نے فوراً آرڈر دیا کہ دادا عبد المطلب کے 200 اونٹ جو ہم نے پکڑے ہیں وہ واپس کر دو, دے دو ان کو واپس. دادا عبد المطلب اپنے 200 اونٹ لے کے آئے اور 200 کے 200 اونٹ کعبہ کی منت کر دیے اور اس کی قربانی کر ڈالی اور قربانی کر کے غریبوں کو گوشت کھلا دیا. کیسی عجیب جو ہے انہوں نے قربانی دی, اونٹ چھوڑا کے لائے, لا کر گھر نہیں لے گئے, اللہ کے گھر کعبہ کی منت کیے, اس کی قربانی کر ڈالی اور لوگوں میں گوشت تقسیم کر ڈالا. اور اس کے بعد دادا عبد المطلب کعبہ کے دروازے کے پاس آئے اور دروازہ پکڑا, دروازے کے اوپر کڑے بنے ہوئے ہیں گول گول, وہ پکڑے اور پکڑ کر کے دادا عبد المطلب نے رو رو کے اللہ سے دعا مانگی اور اللہ کو کہا, اے میرے اللہ, او یمن کا ظالم بادشاہ تیرے اس گھر کعبہ کو توڑنے کے لیے آ رہا ہے, اس کا ڈیفینس, اس کا مقابلہ کرنا ہمارے اندر طاقت نہیں ہے, ہم نہیں مقابلہ کر سکتے, اے اللہ آپ ہی اپنے گھر کی حفاظت کرو. یہ رو رو کے دادا عبد المطلب نے دعا مانگی کعبہ کے دروازے پکڑ کر کے. اور اس کے بعد دادا عبد المطلب وہاں سے نکل گئے. دوسرے دن ابرہہ ظالم بادشاہ نے کعبہ پر اٹیک کرنے کی تیاری شروع کی, ہاتھیوں کو آگے چلایا, ایک بڑا خطرناک ہاتھی تھا اس کو سب سے آگے کیا, دوسرے سب ہاتھی پیچھے, پوری آرمی پیچھے, چلو آج کعبہ پر جائیں گے, اٹیک کریں گے, پورا کعبہ توڑ ڈالیں گے. جیسے ہی وہ چلا, مینا اور مزدلفہ کے بیچ میں ایک جگہ ہے جس کو محصر کہتے ہیں. اللہ مجھے اور آپ کو مکہ مدینہ بار بار لے جاؤ, تو یہ جگہ آپ دیکھ لینا, محصر نام کی جگہ مینا اور مزدلفہ کے بیچ کے اندر ہے. وہاں یہ اتنا بڑا لشکر پہنچا, 60,000 سپاہی, 13 ہاتھی اور ابرہہ ظالم بادشاہ. تو اللہ تعالیٰ نے اپنی ملٹری بھیجی, اپنی آرمی بھیجی اللہ تعالیٰ نے. اور کیسی آرمی بھیجی؟ چھوٹے چھوٹے پرندے اللہ نے بھیجے. اللہ تعالیٰ تو جو ہے छोटे से भी बड़ा काम ले सकते हैं। तो छोटे छोटे परिंदे एकदम, जैसे कि हमारे यहाँ ये चिड़िया नहीं उड़ती है, वो चिड़िया की साइज से थोड़ी बड़े परिंदे जिसको कुरान ने अबाबील कहा है, तो वो छोटे छोटे परिंदे दरिया की तरफ से, समंदर की तरफ से, पूरे उनके झुंड, उनकी टोली की टोली उड़ के आने लगी। सैकड़ों हजारों परिंदे अचानक गैबी हवा में उड़ के आए, अल्लाह ने इनको भेजा। कहते हैं कि ऐसे परिंदे दुनिया में लोगों ने पहले भी नहीं देखे, बाद में भी नहीं देखे। ऐसे अजीब परिंदों का लश्कर अल्लाह ताला ने भेजा। और वो परिंदे क्या लाए अपने साथ? कंकरी लाए, छोटी छोटी कंकरी। जैसे मसूर देखा है, मसूर जो पकाते हैं, चने, छोटे चने, मसूर, इतनी साइज की कंकरी लाए। और हर परिंदे के पास तीन कंकरी दी, एक चोंच में और दो पंजे होते उनके पैर, तो पैर में एक एक, हर एक के पास तीन, एक चोंच में, दो जो है पंजे में, तीन कंकरी हर परिंदे के पास। और वो परिंदे हवा में उड़ते हुए आए और आकर के उन्होंने हवा में से वो कंकरी डालना चालू की, कंकरी फेंकी मसूर जैसी, चने की साइज की। लेकिन अजीब अल्लाह की कुदरत कि जितने भी सिपाही थे या उनके सर पर वो कंकरी गिरती, और कुदरती ताकत कि अंदर कंकरी घुसती, चिरती 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 नीचे निकल जाती। गोया कि वो छोटी कंकरी नहीं थी, वो बॉम्ब थे, बॉम्ब से भी खतरनाक। और बॉम्बर की जरूरत नहीं पड़ी, परिंदे लेकर के आए, छोटे छोटी चिड़िया लेकर के आए, और उन्होंने ऊपर से वो कंकरी डाली पूरे अजालिमों के लश्कर के ऊपर। वो सब मरने लगे, फटाफट मरने लगे, वहीं पर उनकी लाशें गिरने लगी। और अब्रहा जालिम बादशाह मैदान छोड़ करके भागा है। उसको चीचक की बीमारी लग गई, गुजराती में जो सीतड़ा कहते हैं, पहले बच्चों को बहुत होती थी सीतड़ा की बीमारी, तो वो चेचक के दाने उसको निकले, बड़े बड़े फुल्ली फुंसी निकली उसको, और उसकी वजह से उसका पूरा बदन सड़ गया। जालिम बादशाह का बदन सड़ गया, और सड़ सड़ के हाथ टूटने लगा, पैर टूटने लगा, सब टूटने लगा, और बिल आखिर जो है वो मर करके खत्म हो गया। हाथी भी मर गए, लश्कर भी मर गया। फिर दरिया में जबरदस्त पानी आया, इन सब की लाश पानी में बह करके चली गई, और सब को अल्लाह ताला ने खत्म कर दिया। ये अजीब किस्सा हुआ कि मक्का और मीना बिल्कुल बाजू बाजू में, तो मीना तक ये लोग पहुंच गए, यमन से मीना तक आ गए, इतना लंबा सफर कर गए। लेकिन जब मक्का की बॉर्डर पर पहुंचे, मीना में पहुंचे, मुहस्सर जगह में पहुंचे, पूरे लश्कर को अल्लाह ने परिंदों को भेज करके खत्म कर दिया। कैसी अल्लाह की कुदरत। वमा यालमु जुनूद रब्बिका इल्ला हु, अल्लाह का लश्कर अल्लाह ही जानते हैं। अल्लाह चाहे तो छोटे छोटे बर्ड्स को, परिंदों को आर्मी बना देवे, मिलिट्री बना देवे, अल्लाह जब चाहे कर सकते हैं। पूरे जालिमों के लश्कर को खत्म कर दिया। ये किस्सा हुआ मुहर्रम के महीने में, और रबीउल अव्वल में मेरे और आपके आका हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम की पैदाइश हुई। 50 दिन पहले का ये किस्सा है हुजूर की मुबारक पैदाइश के। और ये ऐसा जबरदस्त किस्सा हुआ कि सारे अरब में और यमन और दूर 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 तक कुरेश की इज्जत बढ़ गई, कुरेश खानदान की इज्जत बढ़ गई, लोग कुरेश खानदान की इज्जत और रिस्पेक्ट करने लगे। अरे ये कुरेशी लोग कोई बड़ा खानदान है, कोई बड़ा खानदान है कि बगैर लड़ाई के अल्लाह ने इनकी हिफाजत कर ली, इनके काबा की हिफाजत की, इनके मक्का की अल्लाह ने हिफाजत कर ली, اور یمن کا اتنا بڑا لشکر اللہ نے ختم کر دیا. یہ قریش حقیقت میں کوئی بڑے آدمی ہیں, بڑے لوگ ہیں. سارے عرب میں, یمن میں, دور دور تک قریش کی دھاک پہنچ گئی. لوگ قریش سے اور زیادہ گھبرانے لگے, ڈرنے لگے. قریش کی عزت بڑھ گئی. اور بڑی بات یہ کہ قریش کی عزت اس لیے بڑھی کہ اب چند دنوں میں قریش میں ایک بچہ پیدا ہونے والا ہے جو قیامت تک آنے والے انسانوں کو جنت کا راستہ بتانے والا ہے, اور وہ ہے میرے اور آپ کے آقا حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم, جو قریش میں پیدا ہوئے. یہ حضور کی پیدائش سے 50 دن پہلے کا قصہ ہے. سارے عرب کے اندر ایک ہوا کھڑی ہو گئی کہ کوئی دنیا میں بڑی چیز ہونے والی ہے, کوئی بڑا قصہ ہونے والا ہے. اور یہ سب سے بڑی چیز یہ ہونے والی تھی کہ اللہ کے آخری نبی تاجدار مدینہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم پیدا ہونے والے, اس کی تیاری ہو گئی دنیا کے اندر. اور اللہ نے قریش پر احسان بھی کر دیا, بہت سارے اللہ کے احسان ہیں. یہ اسپیشل احسان کر دیا کہ قریش کو لڑنے جانے کی ضرورت نہیں پڑی. اللہ نے پرندوں کو بھیج کر ڈیفینس کر دیا, اللہ نے قریش کو سلامت رکھا, کعبہ کو بچا کے رکھا, مکہ کو سلامت رکھا. تو قریش پر اللہ کا خصوصی احسان ہو گیا اور دنیا کے لوگوں کے اوپر رعب بیٹھ گیا قریش کا کہ قریش کوئی غیبی مدد والے لوگ ہیں, چمتکار والے لوگ ہیں کہ ان کے لیے آسمان سے پرندوں کا لشکر آ گیا. اور خود قریش کو بھی ایک بات سوچنے کو ملی. قریش کو کیا سوچنے کو ملی کہ قریش نے کعبہ کے آجو باجو 360 مورتی رکھی ہوئی تھی, 360 بت بٹھائے ہوئے تھے اور وہ اس کی عبادت کرتے تھے, پوجا پاٹھ کرتے تھے قریشی لوگ. تو قریش کو بھی سمجھ میں آ گیا کہ جب ظالم ابرہہ بادشاہ کعبہ پر اٹیک کرنے کے لیے آیا تو یہ جتنے بھی کعبہ کے آجو باجو دیوی دیوتا بت ہے کوئی مدد کرنے نہیں آیا, کعبہ کے رب اللہ نے آ کر ہماری مدد کی. ان کو بھی سمجھ میں آ گیا کہ کوئی پتھر کا بت, کوئی پتھر کا جو ہے معبود ہماری مدد کرنے نہیں آیا, بلکہ اللہ ہماری مدد میں آئے اور اللہ نے آ کر ہماری حفاظت کی, ہماری مدد کی. اسی لیے خاص طور پر کہا کہ اس گھر کے رب اللہ کی عبادت کرنے والے بنو, یہ بتوں کی عبادت چھوڑو اور ایک اللہ کی عبادت کرو. یہ اللہ نے قریش کو خصوصی طور پر دعوت دی. اور قریش کو پریپیئر کرنا تھا, قریش کو تیار کرنا تھا کہ اے قریشیو, اب تمہاری فیملی میں, تمہارے خاندان میں, تمہارے کٹم میں ایک بچہ پیدا ہوگا جو ساری دنیا کو ایک اللہ کی عبادت کی دعوت دے گا. تمہاری فیملی میں وہ بچہ آ رہا ہے اور وہ ہیں حضرت دادا عبد المطلب کے بیٹے کے بیٹے حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم, جو ماں امینہ کی گود سے پیدا ہونے والے ہیں اور آنے والے ہیں. وہ ایک اللہ کی عبادت کی دعوت دیں گے. لہذا اے قریشیو, تمہارے خاندان کا ایک بچہ پوری دنیا کو ایک اللہ کی عبادت کی دعوت دے گا, لہذا تم بھی ایک اللہ کی عبادت کرنے والے بن جاؤ. یہ دعوت دی. اور یہ قصہ جو ہوا حضور کی پیدائش سے 50-55 دن پہلے, تو مکہ میں, عرب میں بڑے بوڑھے, عورتیں, مرد, بچے بچے جانتے تھے کہ یہ قصہ ہوا. اسی لیے اللہ تعالیٰ نے ان کو یاد دلایا کہ وہ ہاتھی والوں پر عذاب کا قصہ یاد کرو کہ اللہ نے ہاتھی والوں کے لشکر کو کیسے ہلاک کر دیا, کیسے برباد کر دیا, اور جو ہے ایک اللہ کی عبادت کرنے والے بن جاؤ. تو یہ جو 30ویں سپارے میں سورہ فیل میں جو اللہ نے قصہ بیان فرمایا, یہ قصہ حضرت نبی کریم صلی اللہ علیہ وسلم کی مبارک پیدائش سے پہلے ایک چمتکار کی چیز ہے، ایک ارحاس ہے، ایک نئی چیز ہے. اس قصے کو دیکھ کر کے دنیا کے لوگوں کو اندازہ آ گیا اور دنیا کے لوگ سمجھ گئے کہ اب کوئی بڑی چیز ہونے والی ہے، اور وہ بڑی چیز تھی حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی پیدائش مبارک. اور اللہ نے اپنے گھر کی حفاظت فرما لی. اللہ تعالی ہم سب کی بھی حفاظت فرمائے، پوری امت محمدیہ مسلمہ کی اللہ حفاظت فرمائے، اور اپنے کرم اور فضل کا اللہ تعالی معاملہ فرمائے. الحمد للہ رب العالمین، سبحان اللہ وبحمدہ سبحان اللہ العظیم. اللہم صل علی سیدنا محمد وعلی آل سیدنا محمد صلاة تنجینا بها من جمیع الاحوال والآفات وتقضی لنا بها جمیع الحاجات وتطهرنا بها من جميع السيئات وترفعنا بها عندك على الدرجات وتبلغنا بها أقصى الغايات من جميع الخيرات في الحياة وبعد الممات إنك على كل شيء قدير يا رب صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم یا ذل جلال والاکرام یا ارحم الراحمین. اللہم اغفر امت سیدنا محمد صلی اللہ علیہ وسلم. اللہم ارحم امت سیدنا محمد صلی اللہ علیہ وسلم. اللہم تجاوز عن امت سیدنا محمد صلی اللہ علیہ وسلم. اللہم اصلح شان امت سیدنا محمد صلی اللہ علیہ وسلم. اللہم انصر امت سیدنا محمد صلی اللہ علیہ وسلم. اللہم اجبر امت سیدنا محمد صلی اللہ علیہ وسلم. اللہم استر امت سیدنا محمد صلی اللہ علیہ وسلم. اللہم انا نسألک رضاک والجنہ. اللہم انا نسألک رضاک والجنہ. اللہم انا نسألک رضاک والجنہ. ربنا آتنا فی الدنیا حسنہ وفی الآخرة حسنة وقنا عذاب النار. اللہم انا نعوذ بک من الفتن ما ظہر منها وما بطن. اللہم انا نعوذ بک من الفتن ما ظہر منها وما بطن. اللہم انا نعوذ بک من الفتن ما ظہر منها وما بطن. اللہم انا نسألک العافية ودوام العافية والشکر على العافية. اللہم انا نسألک العافية ودوام العافية والشکر على العافية. اللہم انا نسألک العافية ودوام العافية والشکر على العافية. اے اللہ ہمارے گناہوں کو معاف فرما. زندگی کا ہر کام حضرت نبی کریم صلی اللہ علیہ وسلم کی سنت کے مطابق کرنے کی توفیق عطا فرما. تمام بیماروں کو شفا عطا فرماؤ. اجڑوں ہوؤں کو آباد فرماؤ. محبوسین کو رہائی عطا فرماؤ. امن و امان عدل انصاف کا ماحول قائم فرماؤ. ظلم اور فتنوں کو ختم فرماؤ. ہر طرح شریروں اور ان کی شرارت سے، فتنوں اور ان کے فتنوں سے، مکاروں اور ان کے مکر سے، حاسدوں اور ان کے حسد سے، دشمنوں اور ان کی دشمناوٹ سے ابھی اور آئندہ ہم سب کی حفاظت فرماؤ. ہر طرح کے حوادثات، آفات و بلایا، مصائب و آلام سے حفاظت فرماؤ. حلال برکت والی روزی عطا فرماؤ. ہر حرام سے ہماری حفاظت فرماؤ. حضرت نبی کریم صلی اللہ علیہ وسلم نے جتنی خیر مانگی ہمیں اور پوری امت کو عطا فرماؤ. حضرت نبی کریم صلی اللہ علیہ وسلم نے جن شرور سے پناہ چاہی ہماری اور پوری امت کی حفاظت فرماؤ. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا یا مولانا انک انت التواب الرحیم وصلى الله وسلم على سيدنا محمد وعلى آله وصحبه أجمعين سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.